सबैको तर्फबाट त्यो भजनको लागि धेरै धन्यवाद छ। अनि हामी अब रोमी 15 अध्यायको 27 पदमा पल्टाउनेछौँ। रोमी 15 27 पाउल रोम जान चाहिएको धेरै वर्षपछि अब चाहिँ झन्डै झन्डै जाने बेला आए जस्तो उसले देख्दैछन्, परमेश्वरको इच्छामा हेर्दैछन्। तर एउटा काम बाँकी छ, यरुसलेममा भएको गरिब विश्वासीहरूको लागि अन्य जाति मण्डलीहरूले दिएको आर्थिक सहयोगलाई चाहिँ उसले पुर्याउनु बाँकी छ। अनि उसले लेख्छन् यही सन्दर्भमा 27 पद, यस कुरामा यिनीहरू साँच्चै खुसी छन् र तिनीहरूका ऋणी पनि हुन्, किनकि अन्य जातिहरू तिनीहरूका आत्मिक कुराहरूका भागी भएका छन् भने शारीरिक कुराहरूमा तिनीहरूको सेवा गर्नु पनि उनीहरूको कर्तव्य हो। संघर्षमा परेका ती यहुदीहरूको लागि यसरी भेटिदिन अन्य जाति विश्वासीहरूलाई चाहिँ खुसी लागेको रहेछ, अर्थात् उनीहरूले यो काम चाहिँ आफ्नै हृदयदेखि राजी खुसीले स्वेच्छापूर्वक गरेका रहेछन्। करले होइन, दिनै पर्यो भनेर होइन, बाध्यताले होइन, तर इच्छुक हृदयले, जसरी रोमी के अरे दोस्रो कोरिन्थी 9 लेखिएको छ, दोस्रो कोरिन्थी 9 यही सङ्कलनको सन्दर्भमा पावलले कोरिन्थका विश्वासीहरूलाई लेख्दाखेरि यो महत्त्वपूर्ण कुरा सिकाएको छ। दोस्रो कोरिन्थी 9:7 हामी पढ्छौँ, हरेकले आफ्नो हृदयमा जस्तो सङ्कल्प गर्छ त्यस्तै देओस्, चित्त दुखाउँदै होइन न त कर्म परेर नै, किनभने हर्षसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। हर्षसाथ दिनेलाई, अनि रोमी 15:27 त्यही लेखेको छ, साँच्चै खुसी छन् भनेछ। अनि यो पनि बताएछ कि अन्य जातिहरू चाहिँ यहुदीहरूका ऋणी हुन्। हामी वास्तवमा एकदम ऋणी छौँ यहुदीहरूप्रति, किनभने मुक्तिले यहुदीहरू बाटोको हो भनेर प्रभु येशूले भन्नुभयो योहन्ना 4:22। यो बाइबल नै यहुदीहरूको हातबाट हामीलाई परमेश्वरले दिनुभयो। अनि लुका एकजना बाहेक सबै बाइबलका पुस्तकहरूको लेखकहरू यहुदीहरू थिए, लुका मात्र अन्य जाति थिए। अनि हामी यहुदीहरूका ऋणी छौँ किनभने उनीहरूको परमेश्वर अब हाम्रो परमेश्वर हुनुभएको छ, उनीहरूको मसीहा हाम्रो प्रभु येशू ख्रीष्ट हुनुभएको छ। अनि यसरी अन्य जातिहरू चाहिँ आत्मिक कुराहरू चाहिँ पाएका छौँ हामीले यहुदीहरूबाट। अनि त्यसैले पावलले भन्छन् यदि उनीहरूबाट आत्मिक कुरा पाएको छ भने उनीहरूलाई चाहिँ हामीले शारीरिक कुराहरूमा, भौतिक कुराहरूमा उनीहरूको सेवा गर्नु यो त उचित कुरा मात्र हो। अनि यसबाट चाहिँ हामीले सिक्छौँ हामीलाई आत्मिक कुरामा भागीदार बनाउनेहरूलाई उनीहरूको शारीरिक कुराहरूमा चाहिँ हामीले सहयोग गर्नुपर्छ। ठुलो कुरा होइन त्यो, यो उचित कुरा हो। अनि त्यसपछि रोमी 15:28-29 यहाँ चाहिँ पावलले आफ्नो अब योजना विचारहरू परमेश्वरको अधीनतामा राख्दै यहाँ बढ्न थाल्छ। 28:29 यसकारण यो काम पूरा गरेपछि अनि यो फल तिनीहरूलाई सुम्पिसकेपछि म तिमीहरूकाबाट भएर स्पेन जानेछु, अनि म निश्चित छु तिमीहरू कहाँ आउँदा म ख्रिस्टको सुसमाचारको आशिषको भरपूरीमा आउनेछु। यहाँ तिनवटा कुरा उनले भन्छन्। एक चाहिँ उसले भन्छ, पहिलो चाहिँ योजनामा यहुदी विश्वासीहरूलाई सुरक्षित साथ यो दान पुर्याउनु छ। दोस्रो, म चाहिँ ख्रिस्टको सुसमाचारको आशिषको भरपूरीमा तिमी रोमी विश्वासीहरूका आउनु छ। अनि तेस्रो चाहिँ स्पेनमा सुसमाचार प्रचार गर्न जानु छ, अनि त्यसको लागि चाहिँ तिमीहरूबाट म त्यहाँ पुर्याइनेछु भन्ने म अपेक्षा गर्दैछु। पहिलो चाहिँ यो दान जुन पुर्याउनु छ भन्छन्, त्यसलाई चाहिँ उनले एउटा विशेष शब्द प्रयोग गरेर जनाउँछन्। 28 पदमा, यसकारण यो काम पुरा गरेपछि अनि यो फल तिनीहरूलाई सुम्पिसकेपछि, फल भन्छन् उसलाई, अन्य जातिहरूबाट यहुदीहरूको विश्वासीहरूको लागि जुन उनीहरूले हृदयदेखिको दान दिएको थिए, प्रेमको उपहारै दिएको थियो यो अन्य जाति मण्डलीहरूले, त्यसलाई चाहिँ फल भन्छन् पावलले। फिलिपीको सहयोगलाई पनि यस्तै भनेका छन्। एकचोटि फिलिपी 4 अध्यायमा हामी पल्टौँ। यो पनि मेसिडोनियाको एउटा मण्डली हो। फिलिपी 4 अध्याय, युरोपको पहिलो मण्डली, अनि उनीहरूले चाहिँ पावललाई सुरुदेखि नै उसको प्रचार यात्राहरूमा चाहिँ सहयोग गरिरहे। एकदम राम्रो नमुना छ फिलिपी मण्डलीको। अनि जेलमा छन् अब, उसले लेख्दैछन् किनभने उनीहरूबाट एकजना विश्वासी आएको थियो एपाफ्रोडाइटिस भन्ने, अनि पावललाई चाहिँ सहयोग ल्याइदिएको थियो। अनि 4 अध्यायको 17 पदमा यसरी भनेको छ, अब अन्त 15 पददेखि पढ्यौँ, के अरे 14 पढौँ। तरै पनि मेरो कष्टमा, जेलमा भएको अवस्थामा सहभागी, त्यही शब्द पार्टनर भइकन तिमीहरूले असल गर्यो। अब हे फिलिपीहरू हो, तिमीहरूलाई पनि थाहा छ, सुसमाचारको सुरुमा जब मेसिडोनियाबाट हिँडे तब कुनै पनि मण्डली लिने विषयमा मसँग सहभागी भएन, तर तिमीहरू मात्र भयो। 16, किनकि थेसलोनिकामा पनि तिमीहरूले मेरो खाँचो पूरा गर्नलाई समय समयमा पठायो। 17 पद, मैले दान चाहेको होइन तर म त फल चाहन्छु जसले तिमीहरूको हिसाबमा प्रशस्त गरी वृद्धि ल्याउँछ। उसले चाहिँ उनीहरूले पठाएको त्यो सहयोगलाई फल भनेका छन्। यसो कल्पना गर्नुहोस्, एउटा विश्वासी, उसले चाहिँ यी कुराहरू अलि नबुझेको हुनाले अथवा उसको हृदय उदार नभएकोले उसले अब दिनु पर्यो, मैले सहयोग पठाउनु पर्यो भनेर पठाएँ। तर उसले यसो सोच, ओहो त्यो नपठाएको भए मेरो यो तिर्नु हुन्थ्यो, खाँचो पुरा हुन्थ्यो। तर यहाँ चाहिँ त्यसरी पठाएको थिएन। उनीहरूले चाहिँ यदि औपचारिक रूपमा मात्र पठाएको भए त्यो चन्दा भन्न सकिन्थ्यो, तर यहाँ हृदयदेखि पठाइएकोले यो चाहिँ फल भयो। परमेश्वरले चाहिँ त्यो कुरालाई चाहिँ भन्नुहुन्छ, यो चाहिँ रहिरहने फल हो, अब रहिरहन्छ, तिमीहरूको फल रहिरहोस्। यसरी हितोपदेशमा लेखेको छ एक ठाउँमा, हितोपदेश 11 एकचोटि पल्टाउँ त, हितोपदेश 11 को 24 पदमा, पढ्छौ, कसै कसैले चारैतिर छर्छ तर पनि उसको बढ्दी नै हुन्छ, अनि कसै कसैले हकभन्दा बढ्दा राख्छ तर पनि त्यो गरिबीमै पुग्छ। उदार चित्त भएको मन हृष्ट पुष्ट पारिनेछ, जसले अर्काको बारी सिच्छ त्यसको पनि सिचिनेछ। यसरी उदार हृदयले दिएको दानलाई चाहिँ फल भनेर भनिएको छ। अनि पावलले भन्छन् कि यो चाहिँ मैले सुरक्षासाथ पुर्याइदिनुपर्छ। अनि त्यो मैले काम नगरेसम्म चाहिँ त्यो सबै सङ्कलन भएर पनि काम पुरा भएको छैन, त्यसलाई हत्या गर्नुपर्छ। त्यसैले त्यहाँ रोमी 15 चाहिँ एउटा शब्द हेर्नेछौँ। पन्ध्रको 28 यसकारण यो काम पूरा गरेपछि अनि यो फल तिनीहरूलाई सुम्पिसकेपछि भनेर त्यहाँ अनुवाद गरेको छ नि, सुम्पिसकेपछि फुटनोटमा चाहिँ मोहर सिल मारेपछि अक्षर छ, उक्त दानलाई चाहिँ सुरक्षित साथ पुर्याइएपछि भन्दैछन्। उनीहरूका पुर्याइएपछि चाहिँ के हुन्थ्यो, अब चाहिँ मोहर सिल छाप लगाए बराबर भयो, यो सङ्कलन त पहिले भइसकेको थियो, पुर्याउन बाँकी नै थियो, त्यसको विषयमा विचार गरौँ। छाप लगाइनु भन्ने कुरा, यो चाहिँ एउटा व्यक्तिले विश्वास गरेपछि ऊ परमेश्वरको सन्तान हुन्छ र ऊ चाहिँ पनि छाप मारिएको छ भनेर बाइबलले बताउँछ। यही शब्द हो दोस्रो कोरिन्थी 1 हेर्नुहोस् त, दोस्रो कोरिन्थी 1 पावलले त्यो दानलाई सुरक्षित साथ यरुसलेम पुर्याउन चाहन्थे, अनि परमेश्वरको सन्तानलाई चाहिँ परमेश्वरकै आत्माले सुरक्षित साथ घर पुर्याउनुहुन्छ। दोस्रो कोरिन्थी 1:21-22 पदमा यस्तो लेखेको छ, अब जसले हामीलाई तिमीहरू सँगसँगै ख्रीष्टमा दृढ पार्नुहुन्छ र हामीलाई अभिषेक गर्नुभएको छ उहाँ परमेश्वर हुनुहुन्छ, जसले अर्थात् परमेश्वर पिताले हामीमा छाप पनि लगाउनु भएको छ। के हो यो छाप? यहाँ बताएको छ, र आत्माको बहिना हाम्रा हृदयहरूमा दिनुभएको छ। त्यो छाप चाहिँ पवित्र आत्मा हुनुहुन्छ, यो छाप चाहिँ हाम्रो हृदयमा लगाइएको छ, उहाँको उपस्थिति हाम्रो भित्र हुनु नै यो चाहिँ परमेश्वरले ग्यारेन्टी दिँदै हुनुहुन्छ, म सुरक्षित साथ तिमीलाई चाहिँ घर पुर्याउनेछु। एफसी 1 पनि हेरौँ यो शिक्षा, एफसी 1:13 पदमा कहिले छाप मारिन्छ एउटा व्यक्ति, कहिले ऊभित्र पवित्र आत्मा बास गर्न आउनुहुन्छ, बहिनाको रूपमा यहाँ लेखेको छ 13 उहाँमा नै तिमीहरूले सत्यको वचन अर्थात् तिमीहरूको मुक्तिको सुसमाचार सुनेपछि भरोसा गर्यो, उहाँमा नै तिमीहरूले विश्वास गरेपछि प्रतिज्ञाको पवित्र आत्माले तिमीहरू छाप मारियो। कति सुन्दर सत्यता, मैले विश्वास गरेकी दिन पवित्र आत्मा मभित्र बास गर्न आउनुभएको छ। यहाँ बताएको छ 14 जो चाहिँ किनिएको सम्पत्तिको छुटकाराको समयसम्म हाम्रो पैतृक सम्पत्तिको बहिना हुनुहुन्छ, जमानत हुनुहुन्छ, हाम्रो अन्तिम छुटकारा हुनेछ भन्ने कुराको ग्यारेन्टी चाहिँ पवित्र आत्मा हुन्छ। कसैले पनि यो छापलाई तोड्न सक्ने छैन। यसबाट चाहिँ हामी के सिक्छौँ, एउटा विश्वासीको अनन्त सुरक्षा, साँचो रूपमा बचाइएको व्यक्ति हो भने उसले कहिले पनि मुक्ति गुमाउँदैन, उसलाई कहिले प्रभुले छोड्नुहुन्न। पाप गर्यो भने नि लाग्छ, तर एफसी 4 हेरौँ त, पाप गर्यो भने नि 4:30 यहाँ लेखेको छ, अनि परमेश्वरका पवित्र आत्मालाई के नपार, शोकी नपार, जसद्वारा तिमीहरू छुटकाराको दिनका निम्ति छाप मारिएका छौ। एउटा विश्वासी जब प्रभुको इच्छा विपरीत काम गर्छ, परमेश्वरको मनलाई चाहिँ ठुलो चोट पार्दछ, शोकित पार्दछ भनेर यो पदले सिकाउँछ। यसबाट हामी सिक्छौँ परमेश्वरको भावना छ, उहाँलाई चाहिँ चोट लाग्छ, शोकित बन्नुहुन्छ। विश्वासीले उहाँको इच्छालाई नमान्दा चाहिँ
उहाँले छोडेर चाहिँ जानुहुन्न, उहाँ दुखित भएर चाहिँ बस्नु चाहिँ हुन्छ। त्यसो चाहिँ हामीले गर्नु हुँदैन। जसले हामीलाई यत्रो प्रेम गर्नुभयो उहाँलाई नै हामीले चोट पुर्याउनु चाहिँ, पवित्र आत्मालाई शोकित पार्नु चाहिँ, यो कसरी हामीले गरिरहन सक्छौँ? हामीले चाँडोभन्दा चाँडो स्वीकार गर्ने, पश्चाताप गर्ने, अनि आफ्नो पापको निम्ति बरु दुखित हुने, अनि फेरि पवित्र आत्माले चाहिँ तपाईँको हृदयमा आनन्द शान्ति भरिदिनुहुन्छ। त्यसैले जब एउटा विश्वासीको जीवनमा चाहिँ खुसी छैन, त्यो एउटा सङ्केत हो भित्र हुनुहुने पवित्र आत्मा खुसी हुनुहुन्न भन्ने। अनि त्यसैले उसले चाहिँ भन्नुपर्छ, प्रभु म स्वीकार गर्छु मेरो पाप, अर्थात् प्रभु मलाई जाँच्नुहोस्, म कहाँ खसेँ, कहाँ चाहिँ बाटो बिराएँ, कहाँ सेलाएँ। यसरी छाप चाहिँ हामी सुरक्षा साथ घर पुर्याइन्छौँ भन्ने कुराको चाहिँ ग्यारेन्टी रहेछ। यसरी पावलले चाहिँ के गरे भने, त्यो प्रेमको दान जुन अन्य जातिहरूले चाहिँ हृदयदेखि दिएको थिए, त्यसलाई सुरक्षित साथ पुर्याउनको निम्ति पावलले आफ्नै शक्ति बल खर्च गरे, आफ्नो समय खर्च गरे। उसलाई स्पेन जानु छ तर म यरुसलेम जानुपर्छ भन्दैछ, म रोम जानु छ तर म चाहिँ यरुसलेम जानु छ भन्दैछ। यहाँसम्म कि आफ्नो ज्यान समेत पनि जोखिममा राखेको कुरा छ। प्रेरित 21 हेर्नुहोस् त, प्रेरित 21 यरुसलेम जान खोज्दाखेरि धेरैले रोक्न खोज्यो, तिमीलाई मार्छ पावल, त्यो नजाओ, खालि तिमीलाई सङ्कष्ट बन्धन यस्तो मात्र कुरा हुन्छ भनेर चाहिँ सुनिन्छ। अगाबस नाम गरेको भविष्य वक्ताले भविष्यवाणी समेत गरेको थियो। तर पावलले के भन्छ हेर्नु न, 13 पद, तर पावलले जवाब दिए, रोइरहेको थियो विश्वासी, अनि पावलले जवाब दिए, रोई रोइकन र मेरो हृदय तोडिकन तपाईँहरूले के गर्दै हुन्छ? किनकि प्रभु येशूका नामका निम्ति म त बाँधिन मात्र होइन तर यरुसलेममा मर्न पनि तयार छु। उसले आफ्नो ज्यान दिन पनि तयार थिए। त्यसै गरी हाम्रो सुरक्षाको ग्यारेन्टी चाहिँ परमेश्वर हुनुहुन्छ, उहाँ तेस्रो स्वर्गमा अहिले हुनुहुन्छ, प्रभु येशू ख्रीष्ट पवित्र आत्मा हाम्रो हृदयमा हुनुहुन्छ, अनि हामी छाप मारिएका छौँ, हामी सुरक्षित पारिएका छौँ। अब रोमी 15 अध्यायमा 28 पदमा हेरौँ, रोमी 15:28 कति विश्वासयोग्य हामी देख्छौँ पाओ, पाएको जिम्मा पुरा गर्ने। हामी सानो कुरा जे जिम्मा पाएको छौँ त्यसमा विश्वासयोग्य हामीले हुन सिक्यौँ भने, हामी विश्वासयोग्य भएको प्रमाणित दियो भने प्रभुले हामीलाई अझ अरू जिम्मेवारी दिनुहुन्छ। अनि यसरी नै हो हामी प्रभुमा सेवामा हामी असल भण्डारीहरू हुने, विश्वासयोग्य भण्डारीहरू, उहाँको सम्पत्तिका भण्डारीहरू। 28 पदमा उसले लेख्दैछन्, यसकारण यो काम पूरा गरेपछि अनि यो फल तिनीहरूलाई सुम्पिसकेपछि म तिमीहरू कहाँबाट भएर स्पेन जानेछु, रोमी तपाईँहरूका आउँछु म, तपाईँहरूको सहयोगले भौतिक सहायताद्वारा म चाहिँ स्पेन जानेछु। अनि अघि नै हेऱ्यौँ तेस्रो योहन्नामा अनि फिलिपीमा कसरी यसरी यात्रा गर्ने परमेश्वरको सुसमाचार प्रचारकहरूलाई, मिसनरीहरूलाई सहयोग गर्नुपर्छ भन्ने कुरा, यो बाइबलीय हो, यो प्रभुको इच्छा हो। अनि पावल यसमा खुल्ला थिए, खुलस्त थिए। रोमीहरूले लेख्दै थिए, तिमीहरूले मलाई चाहिँ स्पेनमा पुर्याउनेछु भन्ने चाहिँ मलाई निश्चयता छ। पावल कसरी रोम जाने थिए पुनः त्यस पदमा लेख्छ, अनि म निश्चित छु तिमीहरूका आउँदा म ख्रिस्टको सुसमाचारको आशिषको भरपुरीमा आउनेछु, यस्तरी आउनेछु। पावलले भन्छ, पावलको हृदय चाहिँ सुसमाचारले भरिएको थियो, भिजिएको थियो। खास त्यस्तो हुनुपर्छ। हामीले अरूलाई सुसमाचार सुनाउने हो भने हामी आफै सुसमाचारिक के भन्ने सुसमाचार कृत हुनुपर्छ हामी, अनि हामी सुसमाचार अरूलाई चाहिँ सुनाउन सक्छौँ। हामी चाहिँ पूर्ण रूपले सुसमाचारले भिजेको असल खबर, मसँग असल खबर छ, मेरो शिरदेखि पाइतलासम्म मलाई असल खबर छ, दाहिने हातमा पनि असल खबर छ, देब्रे हातमा पनि असल खबर छ। सुसमाचारको भरपुरीमा पावल हिँडिरहेका छन्। मसँग सुसमाचार छ तर यस्तो यस्तो छैन, भरपुरीमा भन्दैछ उसले। उसको पुरै जीवन नै सुसमाचारले भिजेको थियो। अब चुलिएर पोखिनेवाला थियो रोममा। अब हामीले हेरिसक्यो रोमीको पुस्तकको मुख्य विषयवस्तु नै परमेश्वरको सुसमाचार हो। उनले केवल सुसमाचार प्रचार मात्र गरेनन्, ऊ सुसमाचार अनुसार जिए। सुसमाचारको भरपुरीमा म आउनेछु भनेको मतलब सुसमाचारले दिनौ ऊ चाहिँ जीवन्त भइरहेछ। ख्रिस्ट नै हो सुसमाचार, त्यो व्यक्ति जसको विषयमा चाहिँ हामीले सुनाउनु छ, जसले बचाउनुहुन्छ, जो नै हामीलाई बचाइराख्नुहुन्छ। पावलले म सुसमाचारको लागि अलग पारिएको हुँ, यो पहिलो पदमै थियो उसले भनेछ यो पत्रको। अनि त्यसैले कोही पनि व्यक्ति यसो पावललाई भेट्यो भने चाहिँ सुसमाचार अब चुलेर पोखिन चाहिँ बेर लाग्दैन थियो, ऊ त पुरै भरिएको छ। अनि सुसमाचार नभेटी सुख थिएन कसैलाई पनि, नभेटी दुःख थिएन कसैलाई पनि। अब रोमी 15 अध्यायमा जाउँ, 30-33 पद। अब चाहिँ यहाँ पावलले बाँड्छन् आफ्नो प्रार्थनाको विषयहरू, प्रार्थनाको विषय भन्छन् पावलले 30-33 पदहरू। अब हे भाइहरू, हाम्रो प्रभु यीशु ख्रीष्टद्वारा र आत्माको प्रेमद्वारा म तिमीहरूलाई विन्ती गर्दछु, मेरा निम्ति परमेश्वरलाई प्रार्थना गर्नमा म सँगै मिलेर सङ्घर्ष गर। म यहुदियामा भएका विश्वास नगर्नेहरूको हातबाट उम्कुँ र यरुसलेमका निम्ति जो मेरो सेवा छ त्यो पवित्र जनहरूको लागि ग्रहणयोग्य होस्, र म परमेश्वरको इच्छाद्वारा आनन्द साथ तिमीहरूका आउन सकौँ र तिमीहरू सँगसँगै ताजा हुन सकौँ। अब शान्तिका परमेश्वर तिमीहरू सबैसँग रहन्। आमेन। पावलको प्रार्थनाको विषयहरू छ यहाँ। पहिलो कुरा उनले यहाँ लेख्छन् 30 पदमा, अब हे भाइहरू, हाम्रा प्रभु येशु ख्रीष्टद्वारा र आत्माको प्रेमद्वारा। यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, हाम्रा प्रभु येशु ख्रीष्टको खातिर, आत्माको अथवा आत्मा बाटोको प्रेमद्वारा। पावलले जहिले पनि बुझाए मेरो प्रेम होइन, म भित्र हुनुहुने पवित्र आत्माको प्रेमद्वारा, येशु ख्रीष्टको निम्ति, उहाँको खातिर म यो प्रार्थनाको विषय राख्दैछु। यो राम्रो उदाहरण हुनुपर्ने नि यसरी हो। अनि उसले भन्छन्, मेरा निम्ति परमेश्वरलाई प्रार्थना गर्नमा म सँगै मिलेर सङ्घर्ष गर। उसले चाहिँ के बिन्ती गर्दैछ भने, अब म सँगै मिलेर प्रार्थनामा कष्ट गर, सङ्घर्ष गर्न बिन्ती गर्दछु भन्दछ। यो शब्द सङ्घर्षको माने चाहिँ एउटा प्रतियोगितामा, कुनै खेल, कुनै कुस्तीमा हुने चाहिँ प्रतियोगिता, कुस्ती लड्नु, भिड्नु भन्ने शब्द, युद्ध लड्नु, अर्थात् एकदम प्रयास गर्न। यदि कोही चाहिँ त्यहाँ कुस्ती लड्ने खेल जस्तो हुन्छ नि खेल्छन् मान्छेहरू, अनि कुस्ती लड्ने हो भने ओहो त्यहाँ त है भएभरको बल लगाउनुपर्छ, पसिना निकाल्नुपर्छ, ड्रट किट्नुपर्छ, त्यो अब त्यस्तै खालको यहाँ भावना व्यक्त हुँदैछ। प्रार्थनाको सवालमा पनि यो चाहिँ यसरी प्रयोग भएछ। एकचोटि कलसी चारमा जाउँ त, कलसी चार को बारेमा यहाँ एकजना छन् जसले चाहिँ यसरी प्रार्थना गर्छन्। कलसी चारको बारेमा ख्रिस्टका दास एपफ्रासले पनि, जो तिमीहरू मध्ये एक हुन्, तिमीहरूलाई सलाम पठाउँदैछन्। परमेश्वरको सारा इच्छामा तिमीहरू सिद्ध र पूर्ण भएर उभिन सक भनेर तिमीहरूका निम्ति तिनी सधैँभरि प्रार्थनाहरूमा घोर परिश्रम गर्दछन्। त्यो शब्द घोर परिश्रम भनेको त्यही शब्द हो, संघर्ष। साथै पहिलो तिमोथी छ अध्यायमा पनि यो शब्द प्रयोग भएको छ। पहिलो तिमोथी छ बाह्र पद, पहिलो तिमोथी छको बाह्रमा चाहिँ यहाँ असल लडाईँ लड्ने विषयमा चाहिँ त्यही ग्रिक शब्द प्रयोग भएछ। विश्वासको असल लडाईँ लड भनेछ, संघर्ष गर, परिश्रम गर, कुस्ती लड, यो लडाईँ हो, प्रयास गर। पावलले यसरी नै लडे। दोस्रो तिमोथी चारको साथमा उसले यो गवाही दिन्छ। दोस्रो तिमोथी चारको साथ, उसले भन्छन्, मैले असल लडाईँ लडेको छु। यसबाट के बुझ्छ भने प्रार्थना, बाइबलीय प्रार्थना गर्ने कुरा चाहिँ वास्तवमा सजिलो कुरा होइन, त्यही बुझिन्छ यो पदबाट, यो शब्द प्रयोगबाट। प्रार्थना हामी गर्न जान्छौँ, याद गरौँ हाम्रो सर्वोत्तमको खाँचो छ त्यहाँ। यदि हामीले चाहिँ यो के भनेको जस्तो लाग्छ भने सायद हामीले प्रार्थना बुझेकै छैन। जब चाहिँ त्यहाँ प्रार्थनामा हामी केही कुरा खोज्दैछौँ जुन कुरा हामीबाट असम्भव छ, जुन कुराका निम्ति चाहिँ परमेश्वर ए हुनुहुन्छ, तैपनि उहाँ चाहिँ हल्का प्रकारले आएको त्यसरी चाहिँ उहाँले त दिनुहुन्न। अनि त्यसैले हाम्रो चाहिँ हृदयदेखि, अनि यस्तो प्रकारले यहाँ व्यक्त गरेको छ कि सङ्घर्ष नै भनेको छ, किनभने हामीलाई चाहिँ सजिलो नै मनपर्छ, हामीलाई चाहिँ सजिलो तरिकाले सबै चिज भइदिए हुन्थ्यो जस्तो लाग्छ। हाम्रो मानवीय स्वभाव, अल्छी स्वभाव, त्यसैले परमेश्वरले चाहिँ हाम्रो हृदयदेखिको चाहिँ माग गरिरहनु भएको छ। यहाँ प्रार्थना गर्छ त्यसको गम्भीरसँग, को कस कहाँ आउँदैछ, कसरी आउँदैछ, तिम्रो हृदयमा के छ, सतहमा मात्रै कि साँच्चै भित्र, हामी साँच्चै सिकेका हौ, प्रभु हामीले सिकाउनुहोस्। अब यो अनुरोधहरू के थियो त, तिनवटा अनुरोधहरू छन्, प्रार्थनाको विषय चाहिँ तिनवटा छन्। पहिला चाहिँ रोमी 15:31 पदमा, रोमी 15:31, म यहुदियामा भएका विश्वास नगर्नेहरूको हातबाट उम्कुन्, उसको पहिलो प्रार्थनाको विषय छ। अघि नै हेरिसक्यौँ पावल चाहिँ यरुसलेममा ठुलो जोखिम उठाएर चाहिँ गइरहेका थिए। त्यो खण्डमा एकचोटि हेरौँ, अघि छुटेको पदहरू प्रेरित 21 जाउँ त, 21 लागि पावल चाहिँ सिजेरियामा प्रचारक फिलिपको घरमा बसिरहेको बेलामा 10 पढ्छौँ। अनि त्यहाँ धेरै दिनसम्म रहँदा अगबस नामका कुनै एकजना भविष्यवक्ता यहुदियाबाट तल आए, 11 अनि हामीका आएर तिनले पावलको पेटी लिए, पावलको पेटी, अनि आफ्नै हात र पाउहरू बाँधे, पावलको पेटीले आफ्नो हात र पाउ बाँध्छ र उसले के भन्छ, पवित्र आत्मा यसो भन्नुहुन्छ, यो पेटी जसको हो त्यस मानिसलाई यरुसलेममा यहुदीहरूले यसरी नै बाँध्नेछन् र अन्य जातिहरूको हातमा सुम्पिनेछन्। त्यसैले पावलले चाहिँ प्रार्थना गर्छ, म चाहिँ विश्वास नगरेको हात नगर्नेहरूको हातबाट उम्कन सकौँ, प्रार्थना गरिदियो, सङ्घर्ष गर, गम्भीर विषय थियो। अनि साँच्चै नै पावलको जीवन कसरी जोगाइयो यो एकदम उल्लेखनीय छ। उसलाई त पुरै मार्ने निदो गरिसकेको थियो योदीहरूले पटक पटक। हेर्नुहोस् न एक्काइस अध्यायको यहाँ 36 पदमा जब उसले चाहिँ जब उसलाई चाहिँ देख्छन् अनि उसलाई चाहिँ समात्छ, मार्नै खोज्छ। यहाँ 36 पदमा हेर्नुहोस् त, मानिसहरू चिच्याइरहेको छ, सिपाहीहरू चाहिँ आउनुपर्छ, भिडबाट पावललाई लिएर बोकेर लानुपर्छ, त्यसो नगरेको भए पावल मारिन्थ्यो। 36 पद हेर्नुहोस्, किनकि त्यसलाई हटाइदेऊ त्यसलाई भनेर चिच्याउँदै मानिसको भिड पछि पछि लाग्यो भनेछ। 22 पदमा पनि अब उसलाई बोल्ने मौका दिन्छ, त्यहाँ एउटा सिँढीको माथिबाट चाहिँ हिब्रू भाषामा चाहिँ आफ्नो जातिहरूलाई आफ्नो गवाई दिन थाल्छ, सुसमाचार बताउने उसलाई यहाँ मौका दिन्छ। तर जब प्रभुले मलाई अन्य जातिका पठाउँछु भन्नुभएको छ भन्ने शब्द सुन्ने बित्तिकै 22 पदमा के हुन्छ हेर्नुहोस् त, अनि तिनीहरूले यस शब्दसम्म चाहिँ उनको कुरा सुने, त्यसपछि यसो भन्दै चर्को स्वरले चिच्याए, पृथ्वीबाट यस्तो मान्छेलाई हटाइदेऊ किनकि त्यो जीवित रहनु उचित छैन, पाएको भए मार्दै त्यहीँ, तर उसलाई चाहिँ सुरक्षित राखियो। अनि त्यहाँ त अझ अरू षड्यन्त्र हुन थाल्छ, पुरा एउटा जत्था त हामी चाहिँ पावललाई नमारेसम्म हामी पानी पनि पिउँदैनौँ खाना पनि खाँदैनौँ भनेर बस्छ, तर पावल मर्दैन, उनीहरूको के भयो जस्तो लाग्छ मलाई। अनि त्यसपछि यहाँ 21, 22, 23 अध्यायहरूमा चाहिँ उसको त्यो अचम्मको छुटकाराको यहाँ बयान छ। उसले प्रार्थना गरेको थियो, म विश्वास नगर्नेको हातबाट उम्कन सकौँ। दोस्रो अनुरोध थियो पावलको, रोमी 15:31 हेरौँ, उसको दोस्रो अनुरोध चाहिँ के थियो भने, र यरुसलेमका निम्ति जो मेरो सेवा छ त्यो पवित्र जनहरूका लागि ग्रहणयोग्य होस्। जुन दान उसले पुर्याउनेवाला थिए त्यो चाहिँ ग्रहणयोग्य होस् भन्दैछ। यो ग्रहणयोग्य भन्ने शब्द चाहिँ राम्ररी स्वीकार गरिनु, जुन चाहिँ त्यो स्वर पदमा पनि छ, ग्रहणयोग्य होस्। त्यसैले गरिब यो यहुदीहरूप्रति विश्वासीहरूप्रति प्रेमको आफ्नो यो सेवा पुरा गर्न चाहन्थे पावल, र साथै उनीहरूले चाहिँ यस्तो तरिकाले लिएको चाहन्थे, एकदम धन्यवादी भएर लिएको चाहिँ चाहन्थे पावल। अब हेरौँ न त कसरी उसलाई ग्रहण गर्यो, प्रेरित 21 त्यसैले यहाँ लागि छोड्नु सर रोमी पन्ध्रमा, अनि 21 अध्यायमा जब यरुसलेम आइपुगे 17 पदमा हामी पढ्छौँ, अनि हामी यरुसलेम आइपुग्दा भाइहरूले हामीलाई आनन्दसित स्वागत गरे। अझ महत्त्वपूर्ण कुरा के छ भने, पावलको रिपोर्ट जब सुने त्यहाँ यहुदी विश्वासीहरूले अगुवाहरूले प्रेरितहरूले, उनीहरूले के बुझ्यो भने परमेश्वरले त ठुलो काम, अझ उनीहरूले चाहिँ पहिले पनि थाहा थियो तर अझ उनीहरूले सुने परमेश्वरले अन्य जातिहरूको बिचमा चाहिँ भयङ्कर ठुलो काम गरिरहनु भएको छ, उनीहरूले त्यो महसुस गरे। अनि त्यो कुरा चाहिँ हामी पढ्छौँ यहाँ 18 पददेखि, अनि भोलिपल्ट पावल हामीसँग भित्र याकुब कहाँ गए, अनि सबै प्राचीनहरू हाजिर थिए, अनि उनले उनीहरूलाई सलाम गरेपछि भनेको अभिवादन गरेपछि उनको सेवाद्वारा परमेश्वरले अन्य जातिहरूको बीचमा कस्ता कस्ता कामहरू गर्नुभएको थियो सो उनले एक एक गरी बताइदिए अनि बीच पदमा अनि यो सुनेर उनीहरूले प्रभुको महिमा गरे भनेर यहाँ पढ्छ उनीहरूले अन्य जातिहरूको बीचबाट आफ्नो नामको निम्ति एउटा जाति निकाल्नलाई चाहिँ परमेश्वरले यहाँ काम गरिरहनु भएको सुनेर उनीहरू एकदम खुसी भएको यहाँ पढ्छ तेस्रो अनुरोध थियो पावलको त्यो चाहिँ के थियो भने 32 पदमा 15 32 रोमी र म परमेश्वरको इच्छाद्वारा आनन्द साथ तिमीहरूका आउन सकौं र तिमीहरू सँगसँगै ताजा हुन सकौं अनि साँच्चै पावल परमेश्वरको इच्छाद्वारा रोम चाहिँ आइपुगे तर उनले योजना गरे अनुसार चाहिँ होइन के भयो भने रोममा उनी पक्राउ परे प्रेरितको पुस्तकले बताउँछ उसलाई त एकदम सुरक्षित राख्नु पर्यो अलिकति पनि यदि बाहिर गएको खण्डमा चाहिँ उसलाई मार्ने चाहने मान्छेहरू नै थुप्रै थिए त्यसैले रातारात उसलाई चाहिँ थुप्रो घोडचढीहरू सिपाहीहरू एकजनाको लागि हेर्नु चाहिँ परमेश्वरले कत्रो प्रबन्ध गर्नुभएको उसको सुरक्षाको लागि चाहिँ त्यहाँ लावा लस्कर लाएर उनीहरू चाहिँ रातारात उसलाई चाहिँ सिजेरियामा पुर्याउँछ है त्यो चाहिँ समुद्री किनारमा भूमध्य सागरको अनि त्यहाँ चाहिँ उसलाई सुरक्षित रूपमा राख्छ अनि त्यही नै ऊ चाहिँ कम्तीमा 2 वर्ष त्यहाँ कैदको रूपमा बस्नुपर्ने हुन्छ अनि त्यहाँ अधिकारीहरू फेरिन्छन् अनि अन्तिम अधिकारी आएपछि चाहिँ अनि त्यहाँ पनि ऊ सुसमाचार त्यही हो उसले चाहिँ राजाहरूको सामु सुसमाचार प्रचार गरेको अनि त्यसपछि उसलाई चाहिँ अब रोममा लगिने कुरा हुन्छ पावलले चाहिँ आफू रोमी नागरिक भएकोले म चाहिँ सिजरलाई नै उजुर गर्छु भनेपछि उसलाई जहाजमा पठाउँछ तर जहाज हिँड्न ढिलो गर्छ पावलले भनिरहेको थियो अब ढिलो गऱ्यो भने त यहाँ त खतरा हुन्छ यहाँ भूमध्य सागरमा पावल त धेरैचोटि हिँडिसकेको थिए तर उसको कुरा सुन्नुभन्दा चाहिँ जहाज चालकै कुरा सुन्छ इत्यादि अनि त्यसपछि 27 अध्यायको त्यो पुरै अध्यायमा छ एकदम डरलाग्दो यात्राको बयान छ त्यहाँ जहाँ चाहिँ कैयौँ दिन लामो समय चाहिँ उज्यालो पनि देख्दैनन् भूमध्य सागरको भूमरी के अरे हुरी बतास डरलाग्दो युरोपले डोन भन्ने चाहिँ भूमरीमा पर्छन् हुरी बतासमा पर्छन् अनि अन्तमा चाहिँ एउटा टापुमा उनीहरू चाहिँ को जहाज भाताभुङ्ग भएर चाहिँ उनीहरू उत्रन्छ तर एकजना पनि मर्दैन अनि त्यो टापुमा त्यहाँ कम्तीमा 3 महिना बस्छ है अनि त्यहाँको त्यहाँ पनि सुसमाचार सुनाउँछन् है अनि त्यसपछि कैदीको रूपमा बल्ल बल्ल उनीहरू चाहिँ फेरि अर्को जहाज अफ्रिकाको एउटा जहाजमा चढेर उनीहरू चाहिँ इटली जान्छन् रोममा अनि त्यसैले उसको सोचाइमा यस्तो हुन्छ भनेर त थिएन है तर परमेश्वरको योजनामा चाहिँ यस्तै थियो किनभने उनीहरू यी ठाउँहरूमा चाहिँ साक्षी हुनु पर्थ्यो अनि सब चाहिँ सुसमाचारको प्रगतिको निम्ति नै थियो अनि पावल चाहिँ ले के भनेको थियो भने आनन्द साथ म तिमीहरू कहाँ आउन सकौँ उसको प्रार्थनाको विषय यो थियो अनि साँच्चै नै पावल आनन्द साथ रोममा पुगे हेर्नुहोस् त प्रेरितको पुस्तकको 28 अध्यायमा अति सुन्दर खण्ड छ यहाँ यहाँ 28 अध्यायको 11 पदमा अनि 3 महिनापछि हामी अलेक्जेन्ड्रियाको जहाजमा हिँड्यौं अलेक्जेन्ड्रिया आफ्रिकामा पर्छ जसले त्यस टापुमा जाडो काटेको थियो र जसको चिन्ह चाहिँ कास्टर र पोल्लुक्स थियो 12 पद अनि सिराकुसमा उत्रेर हामी 3 दिन बस्यौं त्यहाँबाट चक्कर लगाएर हामी रेगियममा आइपुग्यौं अनि एक दिनपछि दक्षिणी हावा चल्यो र अर्को दिन हामी पोटियोलीमा आइपुग्यौं यो लेखक लुका पनि सँगसँगै गइरहेको छ अनि 14 पदमा त्यहाँ हामीले भाइहरूलाई भेट्टायौं ओहो केही विश्वासीहरूलाई उनीहरूले भेट्टायौं भनेको छ अब उनीहरूलाई त के थाहा अब यत्रो भइसक्यो अनि उनीहरूले चाहिँ खोजी खोजी भेट्टायो भन्ने बुझ्छ यहाँ है, कहाँ छ विश्वासी। अनि उनीहरूको साथमा सात दिनसम्म रहनका निम्ति हामीलाई बिन्ती गरे, अनि यसरी हामी रोमतिर गयौँ। कहिले भए पनि उसलाई यस्तो अनुमति पनि दियो सुबेदारले है, सुबेदार पनि निकै प्रभावित भए पनि पर्छ पावल देखेर। अनि त्यसपछि पन्ध्र पद हेर्नु चाहिँ, ओहो रोम नजिक नजिक आउँदैछ, यत्रो वर्षदेखि प्रार्थना गरिरहेको, यत्रो घटनाहरू घटे बीचमा, अब केही विश्वासीहरू त भेटिसक्यो, अब त सनसन्ती फैलिसक्यो खबर, पावल आइपुगेको छ। अनि यहाँ चाहिँ अब देख्छौँ उनीहरू भेट्न आउँछन् पावललाई, यो चाहिँ पन्ध्र पदमा लेखेको छ। अनि त्यहाँबाट जब भाइहरूले हाम्रो विषयमा सुने तब उनीहरू अप्पी फोरम, कहाँ हो यो चाहिँ रोमबाट चाहिँ 70 किलोमिटर टाढा छ, 70 किलोमिटर यहाँदेखि काठमाडौँ जस्तो। अनि पावललाई भेट्न आउँछ त्यहाँसम्म उनीहरू अप्पी फोरम, र हुन त उनीहरू चाहिँ यहीँको झुन्डहरू पनि हुनसक्छ है, र ट्रेस टाबेर्नोइसम्म, यो चाहिँ अझ 16 किलोमिटर पर पर्छ सम्म हामीलाई भेट्न आए। पावललाई चाहिँ एकदम उनीहरूले यसरी स्वागत गरेको कुरा छ। अनि उनीहरूलाई देखेर पावलले परमेश्वरलाई धन्यवाद चढाए र साहस गरे। यसरी चाहिँ हामीले देख्छौँ पावलको प्रार्थनाको जवाफ उसले पाउँछ। अनि उसले प्रार्थना गरे थियो, म ताजा हुँ, ताजा हुँ तिमीलाई भेटेर। ताजा हुनुको मतलब चाहिँ विश्राम पाउनु, एकदम आत्मामा ताजा हुनु, तिमीहरूलाई विश्राम दिनेछु जसरी प्रभुले भन्नुभएको छ। यो शब्द चाहिँ ठाउँ ठाउँमा चाहिँ शीतल पारिदिएका छौ विश्वासीहरूको हृदय, यसरी प्रयोग भएको छ, हृदय शीतल शीतल पारिन। अनि पावललाई चाहिँ ठ्याक्कै यस्तै भएको हामी पाउँछौँ। तिनटै प्रार्थनाको जवाफ पावलले पायो। अनि यो खण्डलाई चाहिँ पावलले चाहिँ कसरी अन्त गर्छन्, एउटा आशिषको वचन दिएर रोमी 15:33 पदमा, अब शान्तिका परमेश्वर तिमीहरू सबैसँग रहन्। यो लेखन जेलसम्म त उसको यात्रा सुरु पनि भएको छैन, एउटा अध्याय हामी हेर्न बाँकी छ, अनि हामी अहिलेलाई यहीँ रोक्नेछौँ। अनि हामी प्रभुलाई धन्यवाद चढाउनेछौँ, भजन पनि गाउनलाई अलिकति समय छ।